شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين آج جو ملکی سطح کے اجتماعات ہو رہے ہیں ان میں ایک مجلس خدام الحمدیہ یو کے کا سالانہ اجتماع ہے جو آج انشاءاللہ دوپہر کو شروع ہو کر یعنی آج جمعے کے روز شروع ہو کر 3 دن تک جاری رہے گا. دوسرا مجلس خدام الحمدیہ کوریا کا دوسرا سالانہ اجتماع 19 ستمبر کو شروع ہو کر 2 دن جاری رہے گا. یہ حکمت سمجھ نہیں آئی کہ کیوں انہوں نے پیر کے دن یعنی سوموار کو شروع کرنے کا فیصلہ کیا. عام طور پر تو جمعے کے آخر پر رکھتے ہیں اور ہفتے اتوار کی چھٹیوں سے فائدہ اٹھایا جاتا ہے, مگر مقامی حالات میں کسی مسجد کا تقاضا ہوگا. بہرحال یہ دو ملکی سطح کے ہمارے اجتماعات ہیں, ان کی کامیابی کے لیے دعا کریں. اور اس کے علاوہ چھوٹی سطح پر ہندوستان میں کیرلا, پھر پشاور پاکستان میں, اور بہت سی ایسی جگہیں ہیں مثلا مظفرگڑھ وغیرہ جہاں کے مقامی اجتماعات ہو رہے ہیں. ان سب کو میں السلام علیکم کہتا ہوں اور مبارکباد دیتا ہوں. اللہ کرے کہ آپ ان مبارک اجتماعات کے اعلیٰ مقاصد کو حاصل کر سکیں. آج کا جمعہ پاکستان کی احراری مساجد میں, اور وہ جو احراری مزاج کے ملا ہیں جن مساجد پر وہ قابض ہیں ان مساجد میں ایک جشن کا سر دن ہے. اور آپ کو تعجب ہوگا کہ کوئی ایسی خوشخبری تو آپ نے ان کے لیے دیکھی نہیں کہ جس کے ذریعے سے ملک گیر ایسا جشن منایا جا رہا ہو. لیکن یہ ویسے ہی جشن ہے جیسے بابری مسجد کے انہدام پر ہندو پنڈتوں نے جشن منایا تھا اور بڑی تعداد میں مشرکوں نے ہندوستان میں جشن منایا تھا. کل ایک بابری مسجد ہی کا واقعہ راولپنڈی کی احمدیہ مسجد سے دہرایا گیا ہے. وہ عیدگاہ کے اوپر جو بڑی عبادت کی غرض سے عمارت تعمیر کی گئی تھی تاکہ ساری پنڈی کی جماعت ایک جگہ ہو کر جمعہ اور دیگر بڑی عبادتوں کے فرائض سر انجام دے سکے, کل اسے اسی طرح منہدم کیا گیا جس طرح بابری مسجد کو منہدم کیا گیا. بیرونی دیوار کی اینٹیں بھی اسی طرح ہٹا دی گئیں. جو سرونٹ کوارٹرز تھے ان کو بھی منہدم کر دیا گیا غرضی کے. کلیتاً وہاں سے ہر عمارت کو سرفراستی سے مٹا دینے کی کوشش کی گئی ہے. اور یہ وہ واقعہ ہے جس کا جشن منایا جا رہا ہے. بس اس لیے جب میں نے کہا کہ اس جشن کے پیچھے ایک وجہ موجود ہے تو وہ بالکل وہی وجہ ہے جو ہندوؤں کے جشن منانے کے پیچھے تھی مشرکوں کے جشن منانے کے پیچھے جب انہوں نے ایک مسجد کو منہدم کیا تھا. اب ان کے درمیان فرق کیا ہے؟ ایک عبادت کے بظاہر ایک خدا کے عبادت کرنے والے ہیں اور ایک وہ ہیں جو کھلم کھلا ایک خدا کا انکار کرتے اور بتوں کی پرستش کرتے ہیں. اس لیے ان کا اپنے مسلک کے مطابق کسی एक खुदा की इबादत करने की जगह को मुनज़िम करना ताज्जुब अंगेज नहीं है। उनका मजहब गलत सही, उनके मजहब का हिस्सा है। यहां मजहबी अखदार के बिल्कुल मुनाफी, उनको पांव तले रौंदते हुए वो जुल्म किया गया जो कुरान करीम के नजदीक सबसे बड़ा जुल्म है, और फिर उस पर जश्न मनाया जा रहा है। ये हिकमत मुझे समझ आई कि क्यों आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने आने वाले जमाने के पंडितों को दुनिया की सबसे जलील मखलूक करार नहीं दिया, बल्कि उलमाउहुम मुसलमान कहलाने वालों को के उलमा के मुतल्लिक फरमाया कि उनके उलमा आसमान के नीचे शर्र मन तहत आदिम समा, जितनी भी मखलूकात हैं उनमें सबसे जलील तरीन और कमीनी तरीन मखलूक उस जमाने के उलमा होंगे। तो हिकमत वाजे है, वरना बाबरी मस्जिद का भी कोई जिक्र इशारतन किसी हदीस में मिलता। मुशरिकों ने जो ऐसी जालिमाना कार्रवाई की हैं उनका भी कोई इशारा नजर आता, मगर चूंकि उनके मजहब के अकायद में ये बातें दाखिल हैं इसलिए उसको मुनाफिकाना हरकत बहरहाल नहीं कह सकते। मगर एक खुदा की इबादत करने के दावेदार होकर उस कुरान का मुतालिया करने के बावजूद जिसमें लिखा है वह मन असलमो मन अजलमो मिम्मा मना मसाजिद अल्लाह अन युज़कर फीहा फी हस्मुहु व सआ फी खराबिहा, उन बदबख्तों से ज्यादा जालिम और कौन हो सकता है जो मस्जिदें उजाड़ने की फिक्र करते हों और जब उनको उजाड़ें उनमें कोई नमाज पढ़ने लगे तो उस पर उनको तैश आए, नमाजियों की राहें रोकें और फिर मस्जिदों को वीरान छो कर दें, साफ ही खराब है। तो ऐसी सही पहले भी कई बार हो चुकी है, मर्दान में भी हुई, राहवाली में भी हुई, गुजरात में भी हुई, बहुत सी पहले कोशिशें हो चुकी हैं, झांग में भी अहमदी मसाजिद जलाई गई, मगर ये एक खास अंदाज की एक नुमाया कोशिश है जो इन सब से मुमताज है, क्योंकि पाकिस्तान जिसको दौलत इस्लामिया कहा जाता है, खुदादाद ममलकत है पाकिस्तान, उसके ममलकत की राजधानी में हुकूमत के साय तले उसके इशारों के ताबे उसकी निगरानी में बाकायदा वहां की बल्दिया ने यह काम करवाया है। और हिंदुस्तान और इस वाकया में हिंदुस्तान के वाकये और इसमें एक ये बड़ा फर्क है, वहां की मुशरिक अदालतों ने आखिर वक्त तक तमाम हिंदू दबाव के बावजूद ये अपना इंसाफ का फैसला बरकरार रखा कि किसी कौम को किसी के इबादतगाह को मुनज़िम करने की इजाजत नहीं दी जा सकती। यहां मोमिनाना अदालत ने इन जालिमों को जिनको रसूलुल्लाह सल्लम ने फरमाया कि शर्र मन तहत आदिम समा, इनके दबाव के नीचे आके ये पाकिस्तान की मोमिनाना अदालतों का फैसला है, और उसके पीछे क्या साजिशें हुई हैं, किस हद तक हुकूमत दखल देती रही या दे सकती है, ये बातें तो हमें करने की जरूरत नहीं, क्योंकि जब हुकूमत उतरती है तो अपोजिशन बन जाती है, जब अपोजिशन हुकूमत में आती है तो हुकूमत हो जाती है। दोनों इन अदलते बदलते हालात में हुकूमत पर यही इल्जाम लगाते हैं कि अदालतों को हुक्म देकर अदालतों से रबता करके उनसे साजिश करके फैसले किए जाते हैं। अभी नवाज शरीफ साहब का एक बयान छाया हुआ है आज ही के अखबार में कि हुकूमत अदालत से साजबाज करके किसी अदालत को इस बात पर मुकर्रर कर चुकी है कि नवाज शरीफ साहब को जरूर फंसाया जाए। तो जब ये आपस में एक दूसरे पर यह इल्जाम तराशियां कर रहे हैं तो ये जिम्मेदार हैं सबूत पेश करने के, हमें इस झगड़े में मुलव्वस होने की कोई जरूरत नहीं, क्योंकि यहां हम एक फरीक नहीं रहे, यहां एक फरीक खुदा है और दूसरा फरीक बंदों का है। तो जहां हम फरीक नहीं हैं वहां हम बेवजह क्यों इस मामले में उलझें और टांग अड़ाएं, ये तकदीर खुदा की है जो चलेगी और उसी ने फैसला करना है। जहां तक मोमिन की जात का ताल्लुक है, हजरत अकदस मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के सच्चे गुलामों का ताल्लुक है, उनको एक खुशखबरी दी गई है कि खुदा की सारी जमीन तुम्हारे लिए मस्जिद बना दी गई है, इसलिए अहमदियों से मस्जिद नहीं छीन सकते, जो मर्जी कर लें, नाक रगड़ लें, हर जो कुछ भी इनके अख्तियार में हरबा वो इस्तेमाल कर देखें। मोहम्मद रसूलुल्लाह के सच्चे गुलामों से ये बदबख्त मखलूक मस्जिद का हक नहीं छीन सकते। एक मस्जिद छीनेंगे तो खुदा की दूसरी जमीन उनके लिए मस्जिद बन जाएगी, जहां इबादत करेंगे वही खुदा के हजूर सबसे आला मस्जिद, सबसे ज्यादा मुकद्दस मस्जिद कहलाएगी। तो जिन मोहम्मद के गुलामों से ये वादा है सल्लल्लाहु अलैहि वसल्लम, उनको बेवजह इन बातों पर गम करने की जरूरत नहीं है। और अल्लाह ताला साथ साथ वो खुशखबरियां भी देता है जिनसे पता चलता है कि अल्लाह ताला के फजल के साथ जहां एक खास नौयत की गम की खबर आए, वहां उसके बरक्स नौयत की बेहद खुशी की खबर भी आती है। चुनाचे ये आप हुस्ने इत्तेफाक कहें, मैं तो इसको तकदीर इलाही समझता हूं कि एक तरफ तो मवाहिद कहलाने वालों का मस्जिद के इन्हदाम का वाकया हो रहा था और पाकिस्तान से मुझे ये फैक्स मौसूल हुई थी कि इस वक्त ये वाकया हो रहा है, दूसरी तरफ एक अफ्रीकन मुल्क गाना की ये रिपोर्ट में पढ़ रहा था जिसमें लिखा था कि अल्लाह का बड़ा एहसान है, हमारे लिए खुशियों का खास दिन है कि हमने जिस मुशरिक इलाके में तबलीग की थी जहां कोई एक भी मवाहिद नहीं था, वहां हजारहा लोग जो मुसलमान होकर जमात अहमदिया में दाखिल हुए हैं, वहां एक बहुत अजीम मस्जिद की बुनियाद डाली गई है और हम उस मस्जिद की तामीर से कानों तक राजी, जिससे कहा जाता है सर तापा अल्लाह की तकदीर से राजी हैं, और ये ऐसी अजीम खुशखबरी है जो हम आपको देना चाहते हैं, और सारा इलाका उसकी तामीर में खिदमत कर रहा है। वो जो कल मुशरिक थे वो आज खुदाए वाहिद की इबादत के लिए एक बड़ी मस्जिद के लिए मेहनत कर रहे हैं, वखार अमल कर रहे हैं, एक अजीब नजारा दिखाई दे रहा है। तो कौन है जो इसको इत्तेफाक कहे? मुझे तो यकीन है कि खुदा तआला की तकदीर ने हमारे दिलों को सहारा देने के लिए, ढारस बंधाने के लिए, ये बताने के लिए कि तुम्हारा खुदा मैं हूं, दुनिया की कोई हुकूमत तुम्हें मेरे फजलों से आरी नहीं कर सकती, मेरे फजलों से महरूम नहीं कर सकती। ये अजीब तवारुद करके दिखा दिया कि एक तरफ वो बदबख्तों की खबर आ रही थी, दूसरी तरफ ये खबर मिल रही थी। जहां तक इस मखलूक का ताल्लुक है, मैं उसको इस मखलूक एक मखलूक कहता हूं कि हर चीज बहरहाल खलकत से तो ताल्लुक रखती है, अगर वो बिगड़ जाए और मनहूस हो जाए तो उसके लिए कुरान करीम फरमाता है व मिन शर्र मा खलक। अब मा खलक की जमीर तो अल्लाह की तरफ जा रही है, पैदा करने वाला तो बाहर वो है, बहरहाल वो है, मगर जो शर बनता है वो ये लोग खुद बनाते हैं। खुदा ने एक शरीफ मखलूक, आला दर्जे की मखलूक बनाई, जब वो शरीर मखलूक बन जाए और असफल साफिल इनको जा पहुंचे तो हर मखलूक से ज्यादा शरीर हो जाती है। और ये अमर वाकया है कि जब इंसान शरारत पर आए तो कोई दुनिया का जानवर ऐसा मुजिर नहीं रहता जैसा कि इंसान शरीर बनकर मुजिर हो जाता है। उन सब के शब्द शरीरों को मद्देनजर रखते हुए हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया शर्रो मन तहता अज़ीम समाए। और जहां तक उन मसाजिद का ताल्लुक है जिनमें जश्न मना रहे हैं, उनके मुतल्लिक भी हमारी गलतफहमी दूर फरमा दी जब फरमाया मसाजिद हूं आमिरत हूं वह है खराबों में खुदा। तुम इनकी मस्जिदों को आबाद देखकर यह ना समझना कि तुम्हारी मस्जिदें उजड़ गई और इनकी मस्जिदें आबाद हैं। खुदा का रसूल गवाह है कि ये मस्जिदें वीरान हैं और हर वो जमीन जिस पर खुदा के सच्चे बंदे इबादत करते हैं वही खुदा की आबाद मस्जिदें हैं। मसाजिदुहुम, उनको खुदा की मस्जिदें नहीं फरमाया, उनको अपनी मस्जिदें नहीं फरमाया, उनकी मस्जिदें बजाहिर तुम्हें भरी हुई नजर आएंगी। जैसे आज पाकिस्तान में 11 मस्जिदें गैर मामूली तौर पर भरी गई हैं और लेकिन खराबों में खुदा, खुदा का वहां कोई जिक्र नहीं, हदायत का वहां निशान नहीं मिलेगा। ये वो मखलूक है जो जिसने देखनी हो पाकिस्तान जाकर आजकल देख सकता है। लेकिन वो मुझे इस पर वो अलीगढ़ का एक मजाहिया मुशारे के शेर याद आ गया। वहां एक दफा किसी ने ये तरह मिसरा बनाया था जिसकी तरह इस तरह थी ये दस्तयाब उल्लू हैं और ख्वाब उल्लू में वे ख्वाब उल्लू हैं, उस पर एक बड़ा जबरदस्त मुशाहरा अलीगढ़ में प्री पार्टीशन डेज में एक दफा हुआ था। उसमें एक शेर था जो मुझे अभी तक याद है कि जिसने लेने हों ले अलीगढ़ से, इन दोनों दस्तयाब उल्लू हैं, बड़े उल्लू मिलते हैं वहां, जिसने लेने हैं वहां से ले। और ये तो मुशारे की बात थी, वाकया ये है कि पाकिस्तान ही से ये मखलूक दिसावर को भेजी जाती है और जिसने लेनी हो वहां से मुतालबा करके वहां से मंगवाते हैं। यहां तक कि बांग्लादेश में भी ये मखलूक यहां से मंगवाई जाती है। जब इंग्लिस्तान का मामला हो तो वहां यहां भी पाकिस्तानी से ये मखलूक पहुंचती है। तो देखें वो शेर जो एक लतीफे की बात थी, एक दर्दनाक कहानी के तौर पर इस बदबख्त मखलूक के ऊपर सादिक आ रहा है। आज जुमे के दिन जश्न मनाए गए हैं कि हमने बाबरी मस्जिद की तारीख को दोहराया है, लेकिन एक और फर्क भी है। वहां जैसा कि मैंने बयान किया है, मुशरिक अदालत ने तौहीद के हक में फैसला दिया था, यहां मुवाहिद कहलाने वाली अदालत ने शिर्क के हक में फैसला दिया। वहां हुकूमत रोकती रही लेकिन उसके बावजूद जबरदस्ती जब हुकूमत बेख्तियार हो गई तो मस्जिद तोड़ी गई और एक एक ईंट उतारी गई। यहां हुकूमत के हुक्म पर उसके शमूलियत से उन लोगों को रकमें अदा की गई जिन्होंने ये चीजें तोड़ी, ये मस्जिद तोड़ी, यानी पैसे भी लिए हुकूमत से। और हुकूमत के इरशाद पर परवाना दराह लिखा गया था और हुकूमत की हिफाजत में ये काम हो रहा था। तो फिर अगर खुदा का रसूल इन लोगों को आसमान के नीचे सबसे बदबख्त मखलूक करार दे तो इसमें ताज्जुब की कोई बात नहीं, फर्क बड़ा वाज़ेह है। कहां बाबरी मस्जिद का वाकया जहां मुशरिक अदालत, चोटी की मुशरिक अदालत, तमाम जज मुशरिक हैं, बुतप्रस्त हैं, मंदिरों को मसाजिद से बहुत बेहतर खुदा की याद का जरिया समझते हैं, उन सब ने मिलकर यह मुत्तफ़िका फैसला दिया कि किसी को, हिंदू को कोई हक नहीं है कि किसी की मस्जिद की कोई एक भी ईंट उतारे। और यहां ये मुवाहिद हुकूमतों की अदालतें हैं। कहा यह जाता है कि खास हिकमत अमली इस्तेमाल हुई थी, वो क्या थी, उसका खुलासा यह है कि कल 2 बजे ये फैसला सुनाया गया है जिसके बाद 3 छुट्टियां आ रही थी, और ये फैसला कर लिया गया था कि अहमदियों को स्टे की दरख्वास्त देने का वक्त ही न मिले। लेकिन मुजीबुर रहमान साहब जो अमीर हैं वो बड़े खुदा के फजल से तजर्बाकार और माने हुए चोटी के वकील हैं और इनकी अदाओं को समझते हैं। उन्होंने पहले से ही सब रिट वगैरह तैयार कर, अपील तैयार कर रखी थी, तमाम कागजात मुकम्मल थे, क्योंकि वो जानते थे कि क्या फैसला होना है। बाज़ दफा खत मिलने से पहले इंसान को पता होता है कि क्या जवाब आना है। जैसे गालिब ने भी कहा है, कासिद के आते आते खत एक और लिख रखूं, मैं जानता हूं क्या वो लिखेंगे जवाब में। तो हमारे मुजीब साहब भी जानते थे कि जिस किस्म के लोगों से वास्ता है, पता है कि वह जवाब में क्या लिखेंगे। तो इन्होंने भी जवाब तैयार कर रखा था, मगर आखिरी शैताना चाल उन्हीं की चली गई, क्योंकि वो शायद मुजीब साहब को जानते थे, उन्होंने मौका ही नहीं दिया। यानी इस आवाज, इस फरियाद को ऊपर उठने के वक्त ही नहीं दिया गया। मरासी की बिल्ली की तरह, मरासी ने कहीं बिल्ली मारी, खा रहा था, मरासियों को बड़ा शौक है बिल्लियां खाने का, और वो कहते हैं कि एक बिल्ली खा लो सारी सर्दियां गुजर जाती। मरासी नहीं, क्या सांसी, हाँ ठीक, मुझे याद आ रहा था और बीच में बोलना शुरू कर दिया तो लफ्ज हट गया। सांसी, सांसी कहते हैं वो जो एक बोले कोई नहीं। सांसी वो लोग हैं जो खाना बदोश हैं, और खाना बदोशों में से एक किस्म है सांसियों की। वो मुश्रिक लोग हैं, मुसलमान नहीं है, मगर मुसलमानों में भी ओड है मसल, वो भी खाना बदोश है। तो सांसी खाना बदोशों में ये बात रस्मन चली आ रही है बड़ी देर से कि सर्दियों में अगर एक सांसी एक बिल्ली खा ले तो उसके सारी सर्दियां अच्छी गुजरेंगी, इतना गर्म गोश्त होता है। तो एक सांसी के हाथ बिल्ली आ गई और उसने उसको खाना शुरू किया तो कोई पास से गुजरा, और हमारे यहाँ रिवाज है, मशहूर है, ये बिल्ली की आह बहुत ऊपर जाती है, बिल्ली को दुख नहीं देना चाहिए। तो उसने जो देखा सांसी को खाते हुए, उसने कहा तुमने क्या जुल्म किया है, इसकी कूक तो अर्शों तक जाती। सांसी ने कहा मुझे पता था, मैंने कूक निकलने ही नहीं दी, निकलती तो अर्शों तक जाती। ऐसा गर्दन दबाई है इसकी, ऊपर की सांस ऊपर, नीचे की नीचे, और एक जर्रा भी कूक नहीं निकली। तो ये जो सांसी मुसल्लत हैं आजकल पाकिस्तान में, ये इस फन के बड़े माहिर हैं। ये कहते हैं कूक ना निकलने दो, मगर कूकें तो निकलती हैं, जुल्म की कूक तो कोई दुनिया में दबा नहीं सकता। एन उस वक्त जबकि ये वाकया हो रहा था, जर्मन एम्बेसी का नुमाइंदा उसकी तस्वीरें खींच रहा था और अपने मुल्क में एक फैक्स भेज, फैक्सेस और या टेली राब्तों के जरिए पैगाम भेज रहा था कि इस वक्त पाकिस्तान में बाबरी मस्जिद की तारीख दोहराई जा रही है। आज जबकि जमात अहमदिया रावलपिंडी में उसी जगह जुमा पड़ा है, खुदा के फजल के साथ, बड़े जोश व खरोश के साथ, कतन कोई परवाह नहीं की कि कोई मौलवी किस जरर की नीयत से वहां आए। कभी इतना आबाद जुमा वहां नहीं पड़ा गया जितना आज पड़ा गया है, लेकिन खंडरों पर पड़ा गया। उसकी बैरूनी एजेंसियों ने आके तस्वीरें खींची, वीडियो बनाई गई। तो ये जो समझते हैं कि ये कूक नहीं निकलने देंगे, जुल्म की कूक तो निकल नहीं निकलने, कोई दुनिया की ताकत रोक नहीं सकती। वो फिल्म मैंने मंगवाई है, वो हम इंशाल्लाह एमटीए पर भी दिखाएंगे, ताकि बाबरी मस्जिद के खिलाफ एहतजाज करने वालों का अंदरूनी गंदा किरदार तो दुनिया देखे। अगर किसी मस्जिद के खिलाफ जुल्म, किसी मस्जिद के ऊपर होने वाले जुल्म के खिलाफ एहतजाज का हक है तो सिर्फ जमात अहमदिया को है, क्योंकि मस्जिदों की खातिर कुर्बानी देने वाली मजहबी जमात दुनिया में एक ही है, वो जमात अहमदिया। बाकी तो किस्से हैं, सिर्फ कहानियां हैं। बस ये जो वाकया गुजरा है इस पर मैं तवज्जो दिलाता हूं जमात रावलपिंडी को भी, सारी दुनिया की जमातों को भी, कि इसका रद्द अमल यह नहीं कि बैठ के आंसू बहाएं। एक जिंदा जवान कौम है इस यकीन के साथ कि कोई हमसे इबादत का हक छीन ही नहीं सकता। जमीन का चप्पा चप्पा हमारे लिए मस्जिद बना दिया गया है, उसी तरह बहादुरी और सर उठाते हुए आगे बढ़ते रहे। मुड़कर इन बदबख्तों को देखने की भी जरूरत नहीं, नजरबैली करने वाली बात है। और खुदा एक की जगह सैकड़ों मस्जिदें पहले आपको दे चुका है और देता चला जाएगा, और ये जुल्म भी खाली नहीं जाएगा। अल्लाह ने, जैसा कि मुझे तसरुफ है इलाही के ताबे, ये खुशखबरी साथ ही पहुंचा दी कि यहां मुवाहिद कहलाने वाले मुशरिक जो हरकत कर रहे हैं, तुम्हें खुदा तौफीक दे रहा है कि वो जो मुशरिक थे वो, उनको तुमने मुवाहिद बना दिया और वो खुदा का एक अजीम घर तामीर कर रहे हैं। ये वाकया है जो आइंदा हर जगह होगा और होता चला जाएगा। जिस खुदा के इतने इनाम हों और मुकाबिल की चोटें हों, और हर चोट पहले से बहुत उनके मुखालिफ की चोट से हजारों गुना ज्यादा अजमत रखती हो, उन उस कौम को, ऐसे खुदा की इबादत करने वालों को क्या गम का मकाम है। ला तहज़नू ला तखाफू वला तहज़न, वो आयत का मजमून हम पर सादिक आता है कि अगर तुम साबित कदम रहोगे, इन्नल्लज़ीना क़ालू रब्बुना अल्लाह थुम्मा इस्तक़ामू, वो लोग जिन्होंने ये ऐलान किया कि हमारा रब अल्लाह है और हम किसी दुनिया की ताकत को रब तस्लीम नहीं करेंगे, सुमस्तकाम हो, फिर इस दावे पर साबित कदम हो गए। इसमें किसी इब्तला का जिक्र नहीं, मगर लफ्ज इस्तकामत में हर अन कही कहानी बयान कर दी गई। इस्तकामत तो कहते ही उस खड़े होने को है जबकि कदम लड़खड़ाने के लड़े लिए हर कोशिश की जा रही। जब आंधी में दरख्त कायम रहे तो उसको कहते हैं इस्तकामा, जब किसी को धक्के देकर गिराने की कोशिश की जाए और वो ना गिरे तो उसके लिए आएगा इस्तकामा, वो कायम रहा बावजूद मुखालफाना कोशिशों के। तो फरमाया रब्बुन अल्लाह का दावा करना आसान नहीं है, कर तो देते हैं लोग, मगर असल सच्चाई उस वक्त साफ जाहिर होती है जब रब्बुल अल्लाह का दावा करने वाला استقامت دکھائے, کیونکہ اس دعوے کے بعد دنیا نے دشمنی ضرور کرنی ہے, زلازل لائیں گے, ہر مخالفانہ کوشش ہوگی کہ تمہیں راہ حق سے ہٹا دیا جائے, تمہارے قدم اکھیڑ دیے جائیں. اللہ فرماتا ہے جس نے ثابت قدمی دکھائی اس کے ساتھ کیا ہوگا, تتنزل علیہم الملائکۃ لا تخافوا ولا تحزنوا, کثرت سے فرشتے ان پر نازل کیے جائیں گے اور کیے جاتے ہیں. لا تخافوا ولا تحزنوا, تم بے خوف ہو جاؤ, تم وہ قوم نہیں ہو جو خوف کے لیے بنائی گئی ہو, ایک ذرہ بھی تمہارے دل اس وجہ سے نہ دھڑکیں کہ دشمن طاقتور ہے اور یہ ایسے ایسے منصوبے بنا کر تم پر چڑھ دوڑا ہے. لا تخافوا, خدا کے سچے عباد گزاروں, مومنوں کو زیب نہیں دیتا کہ وہ خوف رکھے, بس بے خوف آگے بڑھتے رہو. کچھ نقصان ہوگا ضرور, فرمایا ولا تحزنوا, کچھ ہو بھی گیا ہے, ورنہ لا تحزنوا کا موقع کوئی نہیں تھا. فرمایا معمولی سا نقصان تمہیں پہنچا ہے, مگر کس خدا کے بندے ہو جانتے نہیں ہو, بس غم نہ کرنا کیونکہ اس سے بہت زیادہ تمہیں دیا جائے گا. فرمایا ابشروا لا تحزنوا ولا تخافوا ولا تحزنوا ابشروا بالجنت التي کنتم توعدون, اور تم اس جنت کی خوشخبری سے راضی ہو جاؤ جس کا تمہیں وعدہ دیا جاتا ہے. اب کوئی کہہ سکتا ہے کہ جنت تو پتہ نہیں کب آنکھیں بند کرنے کے بعد فوراً ملتی ہے یا اربوں سال بعد ملتی ہے, حزن تو ابھی یہیں کا تھا, خوف بھی اسی دنیا کا تھا, تو یہ دور کا وعدہ کیوں فرما دیا گیا؟ لیکن جنت کی اصل خوشخبری اس لیے کہ وہ دائمی خوشی ہے اور دنیا کی زندگی عارضی ہے. بس مراد یہ ہے کہ اگر دنیا میں وہ غم جو تمہیں لگ گیا اس کا ازالہ نہ بھی کیا جائے تب بھی تمہارا سودا کوئی نقصان کا سودا نہیں, جس کو اس عارضی صدمے کے بدلے ہمیشہ کی جنت کی خوشخبری دی جائے وہ بڑا پاگل ہوگا اگر اس غم میں چمٹا رہے اور کہے کہ میرا یہ نقصان ہو گیا. اس لیے پہلے اس بات کا ازالہ لازم تھا, اس غلط تصور کا ازالہ لازم تھا کہ اگر ہم تمہیں فوری طور پر اس کا بدلہ نہ بھی دیں تب بھی تمہیں غم کا کوئی حق نہیں ہے, غم کا کوئی موقع تمہارے لیے نہیں ہے. یہ کہنے کے بعد فرمایا, پھر کہتے ہیں نحنو اولیاؤکم فی الحیات الدنیا, یہ نہ سمجھنا کہ ہم جنت ہی میں آئیں گے, اب ہمیں یہ حکم ہے کہ ہم اس دنیا میں بھی تمہارے ساتھ ساتھ رہیں, ہم وہ فرشتے ہیں کہ جو تمہیں چھوڑ کر جانے والے نہیں ہیں. اور یہ ایک ایسی حقیقت ہے جس کا مشاہدہ ہم گزشتہ مسلسل کئی سالوں سے کرتے چلے جا رہے ہیں. ہر غم کے بدلے جب خدا کی کوئی رحمت نازل ہوئی ہے تو وہ عارضی رحمت نہیں تھی, وہ آ کر چمٹ رہنے والی رحمت تھی, ایسی رحمت تھی جس نے پھر ساتھ نہیں چھوڑا اور رحمت کا قدم آگے بڑھتا رہا ہے, پیچھے نہیں ہٹا. تو کتنے عظیم الشان سچے وعدوں والا رسول ہے جس سے خدا نے وعدے فرمائے اور اس نے اپنی امت کو یہ خوشخبریاں دی. بس جماعت احمدیہ کے لیے نہ خوف کا مقام ہے نہ غم کی جگہ ہے, کیونکہ ہر قربانی کے بعد آپ کو عظیم تر برکتیں ضرور نصیب ہوں گی. ایک جگہ کے نقصان کے بدلے وسیع تر علاقے آپ کو عطا کیے جائیں گے. ایک مسجد کے نقصان کے بدلے, جیسا کہ میں نے بتایا, اول تو ساری زرزمین مسجد بنا دی گئی مگر ظاہری مسجدیں بھی اس سے بہت بڑھ کر وسیع تر زیادہ شان والی ایسے علاقوں میں ملیں گی جہاں لوگ حیا رکھتے ہوں, جہاں لوگ خدا کا خوف رکھتے ہوں, جہاں مساجد کی بحرمتی گناہ سمجھا جاتا ہے. امن کے ساتھ فرشتوں کی حفاظت میں آپ کو ایسی مسجدیں عطا ہوں گی, اور زور لگانا ہے تو لگا دیکھیں مولوی بھی, ان کی حکومتیں ان کی عدالتیں خدا کی اس تقدیر کو یہ بدبخت کبھی بدل نہیں سکتے, ناممکن ہے کہ اللہ کی اس تقدیر کو یہ بدل دیں, پہلے کب بدل سکے جو بدل کے دکھا دیں. اس لیے میں ان لوگوں کو جو آج اشک بار ہیں, حزین غم دلوں کے ساتھ بیٹھے ہوئے, بھاری دل لیے بیٹھے ہیں, ان کو بتاتا ہوں کہ ان آنسوؤں کو پہنچ ڈالو, تمہارے لیے رونے کا مقام نہیں, ان بدبختوں کے لیے رونے کا مقام ہے. فل یضحکوا قلیلا ویبکوا کثیرا, قرآن کریم ایسے موقعوں پر فرماتا ہے کہ یہ ہنس رہے ہیں, ان بدبختوں کو پتا کیا ہے کہ ان کے لیے کیا مقدر ہے. اگر ان کو سمجھ آئے کہ کیا کر رہے ہیں اور کس وجہ سے ہنس رہے ہیں تو ہنسیں کم اور روئیں بہت. اس ضمن میں میں پاکستان کے احمدیوں کو بھی اور سب دنیا کے احمدیوں کو بھی پھر یاد دہانی کراتا ہوں کہ جہاں تک پاکستان کے احمدیوں کا تعلق ہے, اپنے وطن کی محبت سے ہاتھ نہ دھو بیٹھیں. جس سرزمین میں ان کو دکھ پہنچ رہے ہیں وہ ان کا مولد بھی ہے, ان کا موطن بھی ہے جو خدا کے پاک بندے ہیں, اور ان میں بھی سب مولوی ایک جیسے نہیں ہیں. بدبخت ملا ایک اپنی الگ شان رکھتا ہے, وہ چہرے کی نحوست سے پہچانا جاتا ہے. ان کی تصویریں آپ روزانہ جنگ میں چھپتے ہوئے دیکھیں گے اور صاف پتہ چلتا ہے کہ یہ کون سی مخلوق ہے, مگر اکثر شریف علماء تو بیچارے اخباروں میں آتے ہی نہیں ہیں, اور خفیہ خفیہ ہمارے خطبے بھی سنتے ہیں, احمدیوں سے الگ محبت سے ملتے بھی ہیں. اور بہت سے ایسے مولوی ہیں جنہوں نے اپنا خاموش سایہ وہاں کے نسبتاً کم تعداد احمدیوں پر رکھا ہوا ہے, اس طرح کہ وہ لوگوں کو شرارت سے باز رکھتے ہیں. وہ نیک دل مولوی لوگوں کو بتاتے ہیں سب فساد کی باتیں, تم نے یہ نہیں کرنا, اور اس طرح خاموشی کے ساتھ ان کو ایک نیکی کی توفیق مل رہی ہے. اس لیے یہ خیال کر لینا کہ سارے پاکستان کا ہر مولوی بدبخت ہو چکا ہے, یہ درست نہیں ہے. امت محمدیہ کے سب مولوی ایک وقت میں بدبخت ہو ہی نہیں سکتے, میرا تو یہ عقیدہ ہے. بہت سے شریف ہیں لیکن بے آواز شریف ہیں, اور ان لوگوں کو ہماری بد دعا نہیں پہنچنی چاہیے, ان کے لیے دعا ہونی چاہیے. اللہ تعالیٰ ان کو ان بدبخت مولویوں کے شر سے بچائے, ان کو قوت گویائی عطا کرے, ان کو طاقت عطا کرے کہ وہ حق بات کے لیے جرات کے ساتھ کھڑے ہو سکیں اور اس کی وکالت کر سکیں. اور جو شرافت دکھا رہے ہیں کمزوری کے باوجود, اللہ ان کی جزا عطا فرمائے. جہاں تک ملک کا تعلق ہے, خطرہ صرف یہ ہے کہ جب بدبخت اس کثرت کے ساتھ کھلے عام مظالم کریں تو بعض دفعہ خدا کی تقدیر سارے ملک پر نازل ہوا کرتی ہے. اور اللہ تعالیٰ نے اس مضمون کو قرآن کریم میں کھول کر بیان فرمایا ہے کہ پھر یہ ضروری نہیں ہوتا کہ محض مظلوم ظالم ہی پکڑا جائے, ایک عذاب عام آ جاتا ہے جس میں پھر جو معصوم ہے وہ بھی مارا جاتا ہے. اب جب عالمگیر جنگیں ہوتی ہیں تو جنگ یہ تو نہیں دیکھتی کہ یہ معصوم شہری تھا یا ظالم شہری تھا, اس کے بد اثرات میں یہ سارے لوگ برابر ہی حصہ پاتے ہیں. ہاں, استثنائی طور پر جب خدا کی تقدیر کسی کی حفاظت فرمائے تو ان کے ساتھ غیر معمولی سلوک بھی ہوتا ہے. جیسا کہ حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے جنگوں کی خبر دی تو ساتھ یہ خوشخبری بھی عطا فرمائی کہ آگ ہے, پر آگ سے وہ سب بچائے جائیں گے جو کہ رکھتے ہیں خدائے ذل عجائب سے پیار. تو خدائے ذل عجائب سے پیار نہ رکھنے والے بھی تو کچھ معصوم ہوتے ہیں, اور عامۃ الناس بیچارے جاہل ہیں, اور جہالت اپنی ذات میں ایک ظلم ہے جس میں وہ ملوث ہیں, لیکن ان میں بھی کچھ کم جاہل ہیں. کچھ کی فطرت ایسی صاف ہے کہ وہ اپنی جہالت کے باوجود فطرت صحیحہ کے خلاف حرکت نہیں کر سکتے. ان کی اگر تعداد کافی نہ ہوتی تو پاکستان میں جماعت احمدیہ کے حالات بہت بدتر ہوتے. اس لیے میں آپ کو یقین دلاتا ہوں کہ پاکستان کے عوام الناس میں جہالت کے باوجود ابھی فطرت صحیحہ کا غلبہ ہے, اور عامۃ الناس کی جو رائے ہے وہ حق کو پہچانتی ہے, کم سے کم اس حد تک کہ ظلم میں قدم نہیں رکھنے دیتی ان کو. مولوی کی بات میں اپنی جہالت کی وجہ سے یقین بھی کر لیں تو فطرت ان کو اجازت نہیں دیتی کہ وہ معصوم لوگوں پر ظلم کریں. بس عقیدے کے اختلاف کی وجہ سے ان کی فطرت ان کو کسی پر ظلم کی اجازت نہیں دیتی. ان لوگوں کی بڑی کثرت پاکستان میں موجود ہے, اور وہی ہیں جو ہمیشہ ابتلاؤں کے وقت اللہ تعالیٰ سے یہ سعادت پاتے ہیں کہ جماعت احمدیہ کو مختلف جگہوں پر مختلف رنگوں میں اپنے سہارے دیتے ہیں اور ان کو بچانے کی کوشش کرتے ہیں. جیسا کہ حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے زمانے میں بھی یہ رواج تھا. مشرکین میں کچھ بہت بدبخت تھے اور کچھ اپنے نفس میں شرافت کا مادہ رکھتے تھے, اور انہی میں سے بعض ہیں جنہوں نے آن حضرت صلی اللہ علیہ وسلم کے متعلق بھی جب وہ طائف سے واپس تشریف لا رہے تھے مکے, یہ اعلان کیا کہ یہ میری پناہ میں داخل ہو رہا ہے. وہ پناہ تو خدا کی تھی جس میں وہ داخل ہوئے تھے, لیکن اس شخص میں یہ شرافت ضرور تھی کہ اس نے یہ اعلان کر دیا کہ کوئی کوشش بھی نہ کرے ان کو نقصان پہنچانے کی. ایسے بہت سے مسلمان صحابہ تھے جن کو اپنی دوستی, ذاتی تعلقات, عمومی شرافت کی وجہ سے اہل مکہ کے رؤسہ اپنی پناہ میں لے لیا کرتے تھے, اور اس کی وجہ سے وہ روزمرہ کی تنگی جو بہت بڑھ سکتی تھی اس میں کمی رہی, حد اعتدال سے آگے نہ گئی. بس جماعت احمدیہ پاکستان کے ساتھ بھی یہ سلوک ہے, اپنی بے اختیار بدعاؤں میں یہ ظلم نہ کریں کہ ان شرفاء کو بھی شام نشانہ بنا دیں. ان کے لیے دعا کرنی چاہیے, اور دعا یہ کرنی چاہیے کہ اللہ تعالیٰ اس سرزمین میں ایسے شرفاء کو اکثرت عطا فرمائے اور ان بدبختوں سے ایک ایسا نتھار کر الگ سلوک کرے کہ باقی دنیا کے لیے یہ عبرت بن جائیں. یہ بد دعا جو ہے یہ اس لیے جائز ہے کہ اس سے قوم کا فائدہ ہے, اس میں ملک کے بچنے کا امکان ہے. اگر آپ کی یہ بد دعا قبول نہ ہو اور خدا ان لوگوں بدبختوں کو نتھار کر الگ کر کے ان سے نمایاں طور پر مومنوں کی پر ہونے والے ظلم کا انتقام نہ لے, تو پھر یہ خطرہ ہے کہ سارا ملک ہی ان کی نحوست کے نیچے پیسا جائے گا, اور ایسا بھی ہوا کرتا ہے. تو مجھے تو یہ خطرات دکھائی دے رہے ہیں, یہ لڑنے والی حکومت ہو یا اپوزیشن ہو, یہ ان کا اونچ نیچ تو ہوتا رہے گا, لیکن خدا کی ایک وہ تقدیر ہے جو اپنے ظالمانہ رویے سے, غیر منصفانہ رویے سے یہ آسمان پر خود بنا رہے ہیں. تقدیر تو اللہ نے اللہ کی ہے, مگر اپنے جرائم سے بعض دفعہ بعض قومیں خاص قسم کی تقدیر لکھوا رہے ہوتے ہیں, اور فیصلہ تو جج ہی دیتا ہے, مگر ایک معصوم کے حق میں اچھا فیصلہ دے رہا ہوتا ہے, ایک بدبخت کے حق میں برا فیصلہ دے رہا ہوتا ہے. تو ان معنوں میں مجرم پیشہ اپنا فیصلہ جج سے لکھوا لیتا ہے. تو یہ دعا کریں کہ وہ فیصلہ نہ لکھا جائے جیسا کہ بغداد کے حق میں ایک دفعہ لکھا گیا تھا, جب بغداد پر جو حملہ کیا گیا ہے تیمور لنگ کی طرف سے یا اور کسی, اس وقت جو ریاستیں کوئی نہ بولے بیچ میں, جو ریاستیں ہیں اس کی جنوب مغرب اور جنوب میں, روس کے جنوب میں واقع ہیں مسلمان ریاستیں, ان میں ازبکستان بھی ہے, تاجکستان بھی ہے, اور اس سے ساتھ منگولیا بھی ہے. یہ وہ علاقہ ہے خاص طور پر ازبکستان کا علاقہ جہاں سے وہ ہرڈز, گولڈن ہرڈز آئے ہیں, ان کو سنہری حملہ آور قومیں قرار دیا جاتا تھا, اور بار بار پے بہ پے انہوں نے یلغار کی ہے جو یورپ تک بھی پہنچی ہے, اور اتنے زبردست حملے ہوتے تھے کہ ساری دنیا کی بڑی سے بڑی سلطنتیں اس کے تصور سے بھی کانپتی تھیں کہ یہ لوگ حملہ آور ہو کر ان کی اینٹ سے اینٹ بجا لیں, اور کوئی طاقت ان کو روک نہیں سکتی تھی. ایسے ہی ایک حملے کے دوران کسی بادشاہ نے, بغداد کے بادشاہ نے ایک بزرگ ملہم کو دعا کے لیے کہلا کے بھجوایا اور کہا کہ خدا کے لیے ہمارے پاس اب کوئی دفاع نہیں رہا. معلوم ہوا ہے کہ وہ بڑی تیزی کے ساتھ حملہ آور بغداد کی طرف بڑھ رہے ہیں اور کوئی ہماری پاس طاقت نہیں ہے کہ ہم ان کو روک سکیں, تو آپ دعا کریں. دعا کے ہتھیاروں کے سوا اور کوئی ہتھیار نہیں. دوسرے دن صبح جب بادشاہ نے اس بزرگ کی خدمت میں جواب کے لیے آدمی بھیجوایا تو اس نے کہا کہ ساری رات میں دعا کرتا رہا اور ساری رات مجھے یہ الہام ہوتا رہا ہے کہ یا ایوہ الکفار اقتل الفجار, یا ایوہ الکفار اقتل الفجار, کہ اے کافروں میں خدا تمہیں حکم دیتا ہوں کہ ان فاجروں کو قتل کرو. اور یہ الہام हैरत अंगेज दर्दनाक शान के साथ पूरा हुआ है, क्योंकि उस बगदाद के हमले का नुमाया निशान कत्ले आम था। इतना कत्ले, ऐसा कत्ले आम है जो तारीख में शाज के तौर पर दिखाई देता है। एक जौहा जो मस्खरा था वो बच गया था उस हमले में, और शायद कोई इत्तफाक से किस्मत से बचा हो, वरना बादशाह का हुक्म था जिस पर पूरी दयानतदारी से उसकी फौज ने अमल किया कि इस शहर के हर बाशिंदे को तय तैर कर दो, ना मर्द बचे ना औरत बचे, ना बूढ़ा ना बच्चा ना जवान, तमाम के तमाम कत्ल किए जाए। और मौरख ये लिखते हैं, और इसमें कोई इख्तलाफ नहीं, कि तमाम शहर में हर मर्द जन, हर बूढ़े बच्चे को यकसां कत्ल कर दिया गया और पूरा शहर वीरान हो गया। कहते हैं हफ्तों बाद तक दजला का रंग उनके खून से सुर्ख रहा। बस जो इल्हाम इलाही था वो देखें किस शान के साथ पूरा हुआ है। अगर से ये दर्दनाक शान थी, लेकिन थी शान ही, क्योंकि खुदा के कलाम की शान थी जिसने उस हमले को एक हैरत अंगेज कत्ले आम के हल्के हमले में तब्दील कर दिया। और हुक्म किसको मिल रहा है? कुफार को। आमतौर पर तो इंसान ये समझता है कि आखिर गुनाहगार हूं, काफिर नहीं हूं मैं, खुदा कुछ हद चाहिए सजा में उकूबत के वास्ते, मगर जब ये खुदा के मानने वाले मुशरिकों से भी ज्यादा बदबख्त हो चुके हों और वो बेहयाई जिसकी मुशरिक जरूरत ना करें, उसके ये मवाहिद उसकी ये उस पर जरूरत करने लगे, तो फिर यही तकदीर है जो उसके उस ऐसी कौम के ऊपर सादिक आ सकती है कि या अय्युहल कुफार उक्तुल फुजार, ऐ कुफार अब वक्त आ गया है कि इन फुजार को कत्ल करो। लेकिन मुश्किल यही है कि अगर ये फुजार कत्ल हों तो हमारे हमवतनी कत्ल होंगे, अगर ये सरजमीन मुशरिकों को पांव तले रौंद दी जाए तो हमारा अपना वतन है जो इन मुशरिकों के पांव तले रौंदा जाएगा। बस ये वक्त दुआओं का वक्त है, इन मानों में बददुआओं का वक्त नहीं, यानी कि कौम के लिए बददुआ करें ना उस बिल्ला मिल जाए। अगर वक्त है तो कौम के लिए दुआ का वक्त है, और कौम के लिए दुआ की कबूलियत के लिए लाजिम है कि इन बदबख्तों के लिए बददुआ की जाए। ये बदबख्त अपनी सजा का हिस्सा पाएं तब इनकी नहुसत का साया कौम के सर से उतरेगा, उसके बगैर ये साया इस कौम को कहीं का नहीं रहने देगा। बस मुझे तो यूं लग रहा है कि नौबत करीब तर आती जा रही है, अल्लाह बेहतर जानता है कि उसकी तकदीर किस तरह जाहिर हो, मगर चूंकि मेरा फर्ज है कि कौम के अहले दानिश को सबको मुतनब्बे कर दूं, और चूंकि मैं जानता हूं कि शरीफ उलमा तो हक की खातिर मेरा खुतबा सुनते और देखते हैं, लेकिन शरीफ उलमा रखने तलाश करने के लिए, खराबियां तलाश करने के लिए या तजस्सुस की तौर पर भी खुतबा सुनते भी हैं और देखते भी हैं। चुनाचे उनके बराह रास्त कई दफा खत आ जाते हैं, आपने खुतबे में यह बात की थी, फला तवील में यह कहा था और हमने ये सुना और देखा। तो साफ पता चल रहा है कि ये जो दौर है हमारा एमटीए का, अल्लाह ताला ने जमात के आलमी गलबे के लिए अता फरमाया है। वो दुश्मन जिस तक हमारी आवाज नहीं पहुंचा करती थी, जिन्होंने हमारी आवाज की सारी राहें बंद कर दी थी, यहां तक कि अपनों तक भी ना पहुंचे, अब उनके घरों में यह आवाज पहुंच रही है। ऐसे मौलवी हैं जिनके बच्चों ने अपने बापों के खिलाफ बगावत कर दी है, कहा कि हम सुनेंगे देखेंगे तो एमटीए देखेंगे और कोई हमने टेलीविजन नहीं देखा, और उन बूढ़े मौलवियों ने अपनी जवान बीवियों को डर के मारे उफ भी नहीं की, वहां सारा मजहब जाता रहा, मस्जिद में तकरीरें कि कोई उनके करीब ना आए, और उन बच्चों ने खुद अहमदी दोस्तों को बताया कि हमने तो अपने घर में यह कर दिया है और अब्बा की मजाल नहीं है कि रोकें, वो हो या ना हो हम एमटीए ही देखते हैं। तो जब खुदा की तकदीर ने ये जवाबी कार्रवाई फरमा दी है तो इनके कानों तक तो अब बहुत ही बात पहुंचने ही पहुंचनी, इनकी आंखों ने तो ये इनके दिलों को आग लगाने वाले मनाजिर देख रहे ही देखने। इसलिए आप ये ना समझें कि ये आप पर जुल्म कर रहे हैं, ये अपने ऊपर जुल्म कर रहे हैं। जितना जुल्म जमात अहमदिया पे करते हैं, अल्लाह के इतने फजल नाजिल होते हैं, ये जो आप पर फजल की और रहमतों की बारिशें बनते हैं वो इनके लिए यूं लगता है जैसे आठ बरस रही, सरता पा झुलस जाते हैं और अब तो इनके घर में अंदर भूनने के इंतजाम हो गए। पता नहीं किस नजर से बेचारे देखते होंगे, क्या क्या वो महसूस के रह जाते होंगे कि देखो ये हमारे सामने हमारे खिलाफ दलाल दे रहे हैं, हमारी कुछ पेश नहीं जा रही। ज्यादा से ज्यादा एक चीथड़ा है जंग, उसने एक मजमून लिख दिया तो उसमें कौन सी उम्मीद होने की बात है। वो सब वही बकवास है जिसके बारह जवाब दिए जा चुके और भी देते रहेंगे, उसके नतीजे में नुकसान नहीं पहुंच सकता जमात को। आज ही के डाक में एक खत मैंने देखा जिसमें लिखा था कि एक बच्ची ने लिखा है पाकिस्तान से कि मेरी एक सहेली थी, मैं उसको बहुत तबलीग करने की कोशिश करती थी, वो सुनती नहीं थी, लेकिन ये जो पिछले दिनों में ये बासी कड़ी को वाल आया है और जमात के खिलाफ प्रोपेगेंडा शुरू हुआ, कहते वो प्रोपेगेंडा पढ़कर उसको ख्याल आया कि चलो मैं तहकीक तो कर लूं, और तहकीक की तो आज मैं ये खुशखबरी दे रही हूं कि बैत करके जमात इंडिया में दाखिल हो चुकी है। तो इनके मुकद्दर में तो शिकस्त ही शिकस्त, हारना इनका ऐसा अटल मुकद्दर है जिससे किसी कीमत बच सकते ही नहीं है। बस जवाबी कार्रवाई इसकी यही है कि इन अक्सरियतों को अकलियतों में तब्दील कर दिया जाए, और यही होगा, कोई नहीं है जो इस बात को बदल सके। बस अहले हिम्मत बने, बैठकर रोने से, तस्वे बहाने से या अपीलें करने से भी कुछ नहीं बनना। बड़ी से बड़ी अदालतें वो हैं जिन तक आप पहुंच चुके हैं, उन्होंने किया क्या है आपके साथ, कोई खैर की तवक्को के असार हो तो तवक्को रखे। जहां हर बात अपने इंतहा से तजावज कर चुकी हो वहां आप क्या तवक्को लगाए रखे हैं। हकीकत में जो मैं ये मना नहीं करता कि आप अपीलें करें, लेकिन जैसा कि आपने खुद ही मुझे बताया कि हमें पता था क्या जवाब आएगा, आपको पता होना चाहिए कि आइंदा ऊपर से क्या जवाब आएगा, उससे ऊपर से क्या जवाब आएगा। आखिर अपील खुदा के हजूर करनी होगी, वहां से जो जवाब आएगा उसका भी हमें इल्म है, और उसी जवाब की मैं बातें कर रहा हूं। एक जवाब है जो आ चुका है और वो ये है कि उठो और आगे बढ़ो और गालिब आओ और इन पर फतह हासिल करो और इनकी अक्सरियतों को अकलियतों में तब्दील कर दो, क्योंकि तुम्हें इसीलिए बनाया गया है लीन है रहू अलद्दीन को ले। मोहम्मद रसूलुल्लाह के गुलाम हो और इस जमाने में मोहम्मद रसूलुल्लाह के हक में जो मैंने पेशगोई की थी, यानी खुदा ये कहता है वो तुम्हारे जरिए पूरी की जानी है, अगर तुम फैलोगे नहीं तो कैसे ये पेशगोई पूरी होगी। बस रावलपिंडी की जमात हो या कोई और मजलूम पाकिस्तान की जमात या पाकिस्तान की जमात बहसियत भूमि, एक ही इलाज है, जितनी बदबख्ती और बेहयाई के साथ ये तुम पर हमला करते हैं उसी का आज उसी तरह उसी के मुकाबले पर बहुत बहादुरी के साथ मगर खुदा के हजूर आजजी के साथ कामिल इंकसार के साथ पूरा तवक्कुल रखते हुए तबलीग का जवाबी हमला करें। फिर इस राह में जो मुश्किलात हैं अगर हिकमतों के तकाजे पूरे करने के बावजूद आए तो ये शहादत है, ये कुर्बानियां हैं जिन पर कौमों के सर फख्र से बुलंद हो जाया करते हैं, उस पर कोई हर्ज नहीं, कोई गम नहीं है। लेकिन खुदा ने जो शर्तें मुकर्रर फरमाई हैं कि हिकमत के साथ दुआ करते हुए सब्र के साथ पैगाम को फैलाते चले जाओ और कोई परवाह ना करो कि इसके मुकाबले पर कौम क्या रद्दअमल दिखाती है, वो करो तो यकीन जानो कि खुदा की वो सारी खुशखबरियां जो मोहम्मद रसूलुल्लाह की उम्मत के साथ आखिरी जमाने में वाबस्ता हैं वो तुम्हारे जरिए पूरी होंगी और खुदा तुम्हें कभी नहीं छोड़ेगा। इस राह में जुल्म होंगे ये मुझे इल्म है, मगर वो जुल्म और तरह के जुल्म है। एक तरफा हाथ पे हाथ रखकर बैठे हुए जुल्मों का निशाना बनना ये कैसे जुल्म है, इसमें तुम्हें क्या लुत्फ आ सकता है। लेकिन जब खुदा की खातिर उस पर तवक्कुल करते हुए कमजोर होने के बावजूद ताकतवर पर जवाबी हमला करते हो फिर जो कुछ नुकसान पहुंचता है वो फख्र के लायक नुकसान है, वो लुत्फ के लायक नुकसान है। वैसे नुकसान बेशक उठाओ, क्योंकि उसी आयत करीमा में जिसकी मैंने तलावत की थी फिर आखिर पर यह फरमाया गया नहनु औलियाउकुम फिल हयाति दुनिया व फिल आखिरा, अब तो हमारा साथ टूटने का साथ नहीं, इस दुनिया में भी हम साथ हैं और आखिरत में तो जरूर साथ होंगे। ولکم فیہا ما تشتہی انفسکم ولکم فیہا ما تدعون. دنیا کی جو نعمتیں ہیں, دنیا کے جو نقصانات ہیں, ان کے غم غموں کا بھی ازالہ تو کیا جائے گا, مگر جو تم چاہتے ہو, جو تمہاری دل کی گہری تمنائیں مانگ رہی ہیں, یہ ساری چیزیں تمہیں آخرت میں ملیں گی. اور فرمایا دیکھو جو چیزیں, جن چیزوں کا ہم تم سے وعدہ کر رہے ہیں, جانتے ہو وہ کیا کہتے ہیں, نزلم من غفور الرحیم. غفور سب سے زیادہ بخشش کرنے والے, سب سے زیادہ رحم کرنے والے, خدا کی طرف کے تم مہمان بنائے جانے والے ہو, اس کی طرف سے مہمانی ہوگی. جتنا معزز مہمان ہو اتنا ہی بڑے اعزاز کے ساتھ مہمانی کی جاتی ہے, مگر جتنا معزز میزبان ہو, اصل میزبان مہمانی کی شان تو میزبان سے وابستہ ہوا کرتی ہے. ایک بڑے سے بڑا بادشاہ بھی ایک غریب کی کٹیا میں اتر جائے گا, وہ چاہے گا کہ جان نشاور کر دوں, مگر پھر بھی غریب کی مہمانی ویسی ہی رہے گی. لیکن صاحب اکرام بادشاہوں کی مہمانی جس کو نصیب ہو جائے, اس سے بہتر اور کیا چیز ہو سکتی ہے. تو اللہ تعالیٰ نے یہ انعام مقرر فرمایا ہے کہ ثابت قدم رہنا, بے خوف آگے بڑھتے چلے جانا, کچھ نقصان ہوں گے, وہ غم پورا کرنے کے ہم ذمہ دار ہیں, اس دنیا میں بھی پوری کریں گے, پورا کریں گے. مگر اگر تم اس راہ میں مارے گئے یا کچھ عرصے کے بعد جب بھی تم ہمارے پاس واپس لوٹو گے, تو ہم تمہیں یقین دلاتے ہیں کہ جو خدا کے فرشتے تمہاری تائید میں, تمہاری خدمت پر اس دنیا میں مامور تھے, وہ آخرت میں بھی مامور رہیں گے, وہ تمہارا ساتھ وہاں بھی نہیں چھوڑیں گے. اور تمہیں وہ کچھ دیا جائے گا جس کی گہری تمنائیں تم رکھتے تھے لیکن حاصل نہ کر سکے. جو کہو گے وہ تمہیں عطا کیا جائے گا. اور یہ خدا غفور الرحیم, خدا کی طرف سے مہمانی ہوگی, تمہاری مہمان نوازی کے سامان ہوگی. ایک پہلو سے میزبانی کہا جا سکتا ہے, یعنی خدا میزبان ہے تو اس کی طرف سے میزبانی ہوگی, تم مہمان ہو تو تمہاری مہمانی ہو رہی ہے, مگر اس سے بڑھ کر اعلیٰ مہمان نوازی کا کوئی تصور ممکن نہیں. تو جس راہ کی طرف قرآن نے ہمیں بلایا ہے, جس راہ میں آگے بڑھنے کی طرف خدا تعالیٰ نے ہمیں آواز دی ہے, اس راہ میں آگے بڑھنا ہے حکمت کے ساتھ. ہر ممکن کوشش کرنی ہے کہ فتنہ و فساد نہ ہو, ہر ممکن کوشش کرنی ہے کہ زیادہ سے زیادہ مقاصد کم سے کم نقصان سے پورے ہوں, اور اللہ ایسا ہی کرے گا. مگر اس کے باوجود اس راہ میں اگر کوئی دکھ ہوئے, کوئی مصیبتیں دیکھنی پڑی, کوئی اور مسجدیں بھی مسبار ہوئیں, تو غم کا کوئی مقام نہیں ہے. یہ وہ مصیبتیں ہیں جو تمہارے جہاد نے خود بلائی ہیں. جہاد کا ایک لازمی حصہ ہے, اور جہاد کی راہ کی مصیبتیں بعض دفعہ اتنی پیاری ہو جایا کرتی ہیں کہ جو لوگ ان مصیبتوں سے گزرتے ہیں ان کو اپنا فخر سمجھتے ہیں, ان کی لذتیں ان مصیبتوں میں ڈالی جاتی ہیں. یہی وجہ ہے کہ بعض شہداء کو جب شہادت کے بعد خدا نے پوچھا, اور اس واقعہ کی حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم کو خود اطلاع دی کہ بتاؤ تم کیا چاہتے ہو, میں تمہاری قربانی, تمہارے جذبہ شہادت سے ایسا راضی ہوا کہ بتاؤ تم کیا چاہتے ہو. تو جانتے ہیں انہوں نے کیا عرض کی, انہوں نے عرض کی کہ اے خدا ہمیں پھر زندہ کر, ہم پھر شہید کیے جائیں, پھر ہمیں زندہ کر, پھر ہم شہید کیے جائیں, اور میں اسی طرح 100 زندگیاں پاؤں اور 100 شہادتوں کا اعزاز حاصل کروں, کیونکہ جو لطف مجھے اس شہادت میں آ گیا ہے وہ اپنی جزا آپ تھا, اس کی میں اور جزا کا تو اس سے کیا مطالبہ کروں. بس یہی میری جزا ہے جو دائمی کر دے. تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تعالیٰ نے کہا اگر میں یہ پہلے لکھ نہ رکھتا, میں یہ لکھ نہ چکا ہوتا کہ جو ایک دفعہ اس دنیا سے رخصت ہو جائے گا دوبارہ اس میں نہیں بھیجا جائے گا, تو میں تمہاری یہ تمنا بھی قبول کر لیتا. یہ بھی نہیں فرمایا کہ یہ تو تم دکھ مانگ رہے ہو, کیونکہ اللہ جانتا تھا کہ اس شہید ہونے والے کی زندگی کے اس آخری لمحے کا لطف ایک ایسا لطف تھا جس کو باہر کی دنیا تصور بھی نہیں کر سکتی. بس جہاد کی راہ کی جو قربانیاں ہیں ان کا کوئی غم نہیں ہے, اور جو ضرور لازماً پیش آنی ہے وہ تو آئیں گی لیکن بہت معمولی ہوں گی. जो अजीम इनाम इसके नतीजे में मिलते हैं उसके मुकाबले पर ये कुर्बानियां मामूली कुछ भी नहीं है। रास्ता चलते कि कांटे की मामूली सी तकलीफ से ज्यादा इनकी कोई हैसियत नहीं है। बस मैं उम्मीद रखता हूं कि रावलपिंडी की जमात अगर अजमत किरदार रखती है, अगर मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की सच्ची गुलामी का दावा करती है तो यही इंतकाम है जो उनको लेना चाहिए, और खुदा आपके साथ होगा और इस इंतकाम में आपकी पूरी मदद फरमाएगा, और तमाम दुनिया की जमातें उनके साथ मिलकर इस इंतकाम में पूरा हिस्सा लें। इन मानों में खुदा मुंतकिम है कि बुराई का बदला अच्छाई से देता है। जो जहन्नम की तरफ जा रहे हैं उनको जहन्नम की तरफ बुलाने से बेहतर जन्नत की तरफ बुलाने से बेहतर इंतकाम और क्या हो सकता है। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر